नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रतिनिधि र प्रदेशसभा चुनावको समानुपातिक तर्फ 12 जिल्लाको मतगणना बाँकी, भोलि बेलुकीसम्म मतगणना सकिने निर्वाचन आयोगको भनाई।
चुनाव सकिएपछि बझाङका धेरै जसो मतदाता कामका लागि भारत जान थाले, गाउँघरमै रोजगारी नहुँदा विदेशी भूमिमा पसिना बगाउनु पर्ने बाध्यता।
अनुदान लिएका 5.5 लाख भूकम्प प्रभावित दोस्रो किस्ताको प्रक्रियामा आएनन्, दोस्रो किस्ता लिनेको संख्या बल्ल 1 लाख नाग्यो।
टर्कीको इस्तानबुलमा 57 वटा इस्लामिक देशको आपतकालीन भेला, प्यालेस्टाइनलाई छुट्टै देशको मान्यता दिएर जेरुसलमलाई राजधानी मान्नुपर्नेमा जोड।
र 16 वर्ष मुनिको एसएससी पूर्वी क्षेत्रीय क्रिकेटमा नेपालद्वारा म्यानमारमाथि कीर्तिमानी जित, नेपाल 337 रनले विजयी।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रतिनिधि र प्रदेशसभा चुनावको समानुपातिक प्रणालीतर्फ 12 जिल्लाको अन्तिम मतपरिणाम आउन बाँकी छ। अहिलेसम्म 65 जिल्लाको मतगणना भइसकेको र अब 12 जिल्लाको मतपरिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगको सूचना प्रणालीको व्यवस्थापक शाखाका अनुसार अहिलेसम्म 85 लाख मतगणना सकिएको छ। प्राप्त मतपरिणाम अनुसार एमाले 28,78,000, कांग्रेसले झण्डै 28 लाख, माओवादी केन्द्रले 11.5 लाख, संघीय समाजवादी फोरम नेपालले 4,11,000, राष्ट्रिय जनता पार्टी नेपालले 3,65,000 मत पाएका छन्। यी दलले मात्र अहिलेसम्म 3% थ्रेस होल्ड कटाएका छन्। यसपालि 88 दलले चुनावमा भाग लिएकामा प्रत्यक्षतर्फ 9 वटा दल र 1 जना स्वतन्त्र उम्मेद्वारले मात्र कम्तीमा 1 सीट जितेका छन्।
राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। राष्ट्रपति निवास शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा र प्रदेशसभा सदस्य चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न भएकाले संविधान कार्यान्वयनतर्फ देश अघि बढ़ेको राष्ट्रपति भण्डारीलाई जानकारी गराउनु भएको थियो। जवाफमा राष्ट्रपति भण्डारीले सफलतापूर्वक चुनाव सम्पन्न भएको र देश विकासतर्फ अघि बढ़ेकोमा खुशी व्यक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुनालले जारी गरेको विज्ञप्ति उल्लेख छ। साथै देशको समृद्धि र आर्थिक विकासका लागि दलहरूबीच राजनीतिक सहमति कायम राख्नुपर्नेमा पनि राष्ट्रपतिले जोड़ दिएको विज्ञप्तिमा जनाइएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न राजनैतिक परिवर्तनहरूले नागरिकमा नयाँ नयाँ आकांक्षा जन्माउने बताउनु भएको छ। यसपालिको चुनाव पनि त्यस्तै एउटा परिवर्तन भएकाले यसले नागरिकमा विकास र समृद्धिको आकांक्षा जन्माएको ओलीको भनाइ छ। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षको ज्ञापन पत्र आफ्नै निवास बालकोटमा बुझ्दै अध्यक्ष ओलीले 2046 सालको परिवर्तनपछि देशमा निजीकरणका नाममा भ्रष्टीकरण बढ़ेको आरोप लगाउनुभयो। ओलीले आगामी सरकारले स्वदेशमै राम्रो पारिश्रमिक सहितको रोजगारीको व्यवस्थामा ध्यान दिने पनि बताउनुभयो। अध्यक्ष ओलीले निजी क्षेत्रले विकास र समृद्धिका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्ने र सरकारले त्यसलाई सहज हुने गरी नीति बनाएर सहकार्य गर्ने बताउनुभयो।
सिराहाको लाहानमा बम विस्फोट हुँदा 1 जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत लाहानको शहीद रमेश चोक नजिकै साइकलमा राखिएको प्रेसर कुकर बम विस्फोट हुँदा सप्तरीको खड़क नगरपालिका दुईका परमेश्वर चौधरी घाइते भएका इलाका प्रहरी कार्यालय लाहानका प्रहरी निरीक्षक जुगेश्वर राउतले जानकारी दिनुभयो। हात र पिठ्यूमा गम्भीर चोट लागेका चौधरीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घटनास्थलबाट जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको पम्पलेट फेला परेको प्रहरी निरीक्षक राउतले बताउनुभयो।
मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा देवराज काफले 1,00,000 रूपियाँ घुस लिँदै गर्दा पक्राउ परेका छन्। मालपोतको रजिस्ट्रेशन फाँटमा कार्यरत काफलेलाई कार्यालयको भुइँतलामा घुस रकम लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो। सूर्यविनायक नगरपालिका नङखेल स्थित जग्गाको डोर पास गर्ने क्रममा सेवाग्राहीसँग 1,00,000 रूपियाँ घुस मागेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
स्थानीय तहमा पठाइएको कृषि तथा पशुपक्षी सम्बन्धी बजेट अन्तै खर्च हुने गरेको प्रतिवेदन सार्वजनिक भएको छ। राष्ट्रिय कृषक समूह महासंघले स्थानीय तहमा गरेको कृषि र पशुपक्षी सम्बन्धित बजेटको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्दै बजेट दुरूपयोग भइरहेको बताएको हो। कृषि र पशुपक्षीको अधिकांश बजेट डोजर किन्न तथा सड़क निर्माण, भौतिक पूर्वाधार र सामाजिक भवन निर्माण जस्ता काममा प्रयोग भएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार स्थानीय तहमा पठाइएको बजेट मध्ये पनि कृषिमा 2.43% र पशुपक्षीमा 0.57% मात्रै छुट्याइएको छ। स्थानीय निकायसँग बजेट विनियोजन सम्बन्धी प्रष्ट मापदण्ड र अनुभव नहुँदा बजेट अरू क्षेत्रमा खर्च गरिएको पाइएको अध्ययनमा उल्लेख छ।
सुनसरीमा वाम गठबन्धनले सूची अनुसार परिणाम ल्याउन नसकेपछि एमालेभित्र असन्तुष्टि चुलिएको छ। प्रदेश नम्बर 1 मुख्यमन्त्रीका दावेदार तथा एमाले सचिव भीम आचार्य विरूद्ध सुनसरीको सड़कमै एमालेकै कार्यकर्ताले नारा लगाएका हुन्। उहाँमाथि नियोजित रूपमा गठबन्धनलाई हराउन लागि परेको आरोप लागेको छ। टिकट वितरणकै क्रममा देखिएको असन्तुष्टि चुनावमा बिहोरेको हारपछि थप बढ़ेको हो। यसले सचिव भीम आचार्यको 1 नम्बर प्रदेशको मुख्यमन्त्री बन्ने आकांक्षामाथि समेत प्रश्न उठेको छ।
चुनाव सकिएपछि बझाङका धेरै जसो मतदाता कामका लागि भारत जान थालेका छन्। चुनावका बेला आएका आफन्त फेरि भारत जान थालेपछि गाउँघरका सबैलाई नरमाइलो बनाएको छ। तर गाउँमा काम नहुने भएपछि धेरैलाई भारत जानुको विकल्प पनि छैन। बझाङबाट उज्यालो सहकर्मी डीबी विष्टको रिपोर्ट।
लामो समय भारतमा नै बसेका बझाङका धेरै युवाहरू चुनावको बेला घर आएका थिए। आफूलाई मनपर्ने उम्मेद्वारलाई मतदान गरिसकेपछि उनीहरू घर खर्च जुटाउन भारत जान लागेका हुन्। गाउँमा नै बस्नुपर्छ भन्ने सोच बनाएर भोट हाल्न घर आएका तर फेरि गाउँमा रोजगारीको कुनै उपाय नलागेपछि फेरि भारत नै जानु पर्दा भोट हालेको पनि अर्थ नलागेको मस्ता गाउँपालिकाका विजय कठाइत बताउनुहुन्छ।
हामी गाउँ 20-25 जना थियो। काम गर्ने मान्छेलाई छ 10-12 हजार रुपियाँ। सिक्योरिटीहरू होइन आफ्नो 6-7 हजार रुपियाँ छ। होटलाइनमा यस्तो गर्यो भने 10-12 हजार यहाँमा बसिरहनु भन्दा चाहिँ
चुनावको बेला नेताहरूले धेरै आश्वासन दिए पनि केही पूरा नगरेको उनीहरूको गुनासो छ। 12 महिना काम गरेर 3 महिना पनि खान नपुग्ने भएपछि यहाँका धेरैजना बासिन्दा छोराछोरी श्रीमती सहित भारतमा मजदुरी गर्न जान्छन्। भारत जान ठिक्क परेका मस्टा गाउँपालिका 3 का कर्मराज कठायत
आफ्नो पेट त पाल्नु पर्यो, परिवारको पेट पाल्नु पर्यो, बाल बच्चाउने आफै जस्तो बनाउनु भएन, अझ छोरा छोरीले पनि अझै यसरी विदेश धाउनु भएन, अरूको दास भन्नु भएन, केही गर्न सक्छन् कि भनेर उनलाई केही गर्नलाई अब त्यही अरूको दास भनेर कमाएर उनलाई पढाउनु पर्यो, अलिकति केही उनको ज्यान सुधार्नु पर्यो, जीवन सुधार्नु पर्यो भन्ने लक्ष्य लिएर केही गर्न सकिएन त अब त्यही भएर त अब विदेशको बाटो हेऱ्यौँ त हामीले।
लामो समयसम्म भेट नभएका आफन्त फेरि छुटिनु परेपछि बस पार्कमा रुवावासी समेत हुने गरेको छ। सदरमुकाम चैनपुरबाट मात्रै 1 दिनमा 300 र तमैल, भाँडे, झोता, झनाना, बागथला लगायतका स्थानीय अरू बजारबाट समेत भारत जानेको लर्को लाग्ने गरेको पवनदूत यातायात समितिका इन्चार्ज हिकमत बहादुर सिंह बताउनुहुन्छ।
चुनाव सकिए लगत इन्डिया जाने मान्छे छन्, इन्डिया जाने बढीको चाप बढी छ। 1 दिनमा जान्छ, 2 जिल्लाबाट त 1,200, चैनपुरबाट 2-300 जना हारहारी उसमा जान्छ। जाँदाखेरि अब आफ्नो परिवारबाट आफूबाट छुटिएपछि टाढा हुने त्यही भएर हुन्छन् कराउँछन् ठण्ड पनि हुन्छन् कोही।
नेताहरू चुनावको बेला मात्र गाउँ जाने आश्वासन मात्र बाँड्ने तर चुनावपछि सबै बिर्सने प्रवृत्तिले यहाँका बासिन्दा निराश छन्। चुनावमा भोट दिनको लागि गाउँ आएका उनीहरू फेरि कामको लागि बालबच्चा बोकेर भारत हिँडेका छन्। चुनावको बेला मिठो आश्वासन दिने नेताहरूको ध्यान यसतर्फ कहिले पुग्ला खै।
दुख पीड़ा खेली क्या सताउँछ पापी दैव घाटी कि घट गई एक पल छोडिया मलाउँदैन।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
राप्ती इन्जिनियरिङ कलेज घोराही दाङमा बीसीए कार्यक्रममा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल, मध्यपश्चिमकै पहिलो र एक मात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 को लागि ब्याचलर इन कम्प्युटर एप्लिकेशन बीसीए कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ, फोन 082-562-601, 98-578-35-990, 98-578-31-684।
पराई भूमि मा कमाउँछन् खुशी सबको लागि, खुशी जसले पूरा गर्छ सबको सपना, सौभाग्य हाम्रो त्यस खुशीलाई हामी पुर्याउँछौ सबको हृदयमा,
ढुक्क छौ हाम्रो खुशीलाई हिमाल रेमिटले तुरुन्तै हाम्रो परिवारमा पुर्याइदिरहेको छ।
हिमाल रेमिट पुर्याउँछ खुशी, अ प्रोडक्ट अफ हिमालयन बैंक लिमिटेड।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रतिनिधि र प्रदेशसभा चुनावको समानुपातिकतर्फ 12 जिल्लाको मतगणना बाँकी, भोलि बेलुकीसम्म मतगणना सकिने निर्वाचन आयोगको भनाई, चुनाव सकिएपछि बझाङका धेरैजसो मतदाता कामका लागि भारत जान थाले, गाउँघरमै रोजगारी नहुँदा विदेशी भूमिमा पसिना बगाउनुपर्ने बाध्यता लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, भूकम्प गएको 31 महिनापछि पनि दोस्रो किस्ता लिने भूकम्प प्रभावित 1,00,000 नागेका छन्। पछिल्लो तथ्याङ्क अनुसार 1,04,83 भूकम्प प्रभावितले दोस्रो किस्ता लिएका छन्। 6,50,000 प्रभावितले पहिलो किस्ता बापतको 50,000 रूपियाँ लिए पनि 5,50,000 भूकम्प प्रभावित अझै दोस्रो किस्ताको प्रक्रियामा आउन सकेका छैनन्। त्यस्तै तेस्रो किस्ताका लागि प्रमाणीकरण गरिएका भूकम्प प्रभावित 33,425 छन्। अहिलेसम्म 1,74,622 घर निर्माण भएका छन्। त्यस्तै 73,655 घर पुनर्निर्माण भइसकेका छन्। 7,67,705 अनुदान योग्य भूकम्प प्रभावित मध्ये 6,59,506 जनासँग अनुदान सम्झौता भइसकेको छ। प्राधिकरणका प्रवक्ता यमलाल भूषालका अनुसार प्राधिकरणले अनुदान लिने समय सीमा तोकेपछि घर पुनर्निर्माणले केही गति लिएको छ। प्राधिकरणले गत वर्ष पुससम्म पहिलो किस्ता लिएकालाई पुस मसान्तभित्र दोस्रो किस्ता र आउँदो जेठभित्र तेस्रो किस्ता लिन अनुरोध गरेको छ।
तलब भत्ता खटाएको क्षेत्रमा बस्ने व्यवस्था नभएको जस्ता कारण देखाएर प्राविधिक इन्जिनियरले बेला बेलामा पुननिर्माणको काम प्रभावित पार्दै आएका छन्। पछिल्लो पटक मंगसिर 7 देखि 15 गतेसम्म तालिम पाएका इन्जिनियर तोकिएको नगरपालिका वा गाउँपालिकाका वडामा खटिनुपर्ने हो, तर केही इन्जिनियरले फेरि पनि असन्तुष्टि जनाएका छन्। मदन पौड्यालको रिपोर्ट।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विदाई गर्दा इन्जिनियर सहितको टोलीले भत्ता भत्ता भनेर होहल्ला गरे। सरकारले भूकम्प गएको एक वर्षपछि 2073 वैशाख 15 गते पहिलो पटक इन्जिनियर सहित 2570 जनालाई प्रभावित क्षेत्रमा खटाएको थियो, तर उनीहरूमध्ये धेरैले बीचैमा काम छोडे। उनीहरूको गुनासो थियो फिल्डमा खटिदाको भत्ता र बस्ने व्यवस्था भएन। यो समस्या फेरि पनि दोहोरिएको छ। आइतबार मात्रै भूकम्प प्रभावित स्थानीय तहका हरेक वडामा खटिने जिम्मेवारी पाएका इन्जिनियरले तालिम अवधिको भत्तासहित सुरक्षा र प्रमाणपत्रमा सरकारी छाप नभएको भन्दै असन्तुष्टि जनाएका छन्।
हामीलाई के भनेको थियो भन्दा सर, फर्म भर्दाखेरि यसको क्यापिटल लेटरले लेख्नुहोस्, अक्षर बिग्रेला भनेर फर्म भराएको, अहिले आफ्नै अक्षरले लेखेर दिएछ।
भूकम्प प्रभावितले घर बनाउँदा प्राविधिक इन्जिनियरको सल्लाह लिनुपर्छ, अनि इन्जिनियरले बन्दै गरेको घरको अवस्था हेरेर सिफारिश गरिदिएपछि मात्र दोस्रो र तेस्रो किस्ताको अनुदान लिन सकिन्छ। घर पुनर्निर्माण र किस्ता वितरणमा सहयोग गर्न सरकारले भूकम्प प्रभावित जिल्लाका हरेक वडामा प्राविधिक इन्जिनियर खटाउन तालिमसहित प्रमाणपत्र दिएको हो। उनीहरूले 6 महिनाको लागि नियुक्ति समेत पाएका छन्। पुनर्निर्माणको गति सुस्त भएपछि भूकम्प प्रभावित 31 जिल्लाका 282 स्थानीय तहका वडामा पुग्ने गरी प्राधिकरणले 374 इन्जिनियर र 391 सहायक प्राविधिक खटाएको हो। तर ती मध्ये केही इन्जिनियरले फेरि पनि भत्ता र सुविधा जस्ता विषय उठाएर अड्को थाप्ने काम गरेका हुन्। इन्जिनियरले नबुझेर समस्या आएको तर अहिले सल्टाउने काम भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको दावी छ। प्राधिकरणका प्रवक्ता एमलाल भूषाल,
यो चाहिँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धात्री निकायहरूसँग चाहिँ अनुरोध गरेर ठूलो रकमको जोहो गरेर तालिम प्रदान गरेको छ नि, यो आफैमा एउटा चाहिँ ठूलो कन्ट्रिब्युसन हो होइन। तालिम प्राप्त भइसकेपछि उहाँले नियुक्ति पत्र बुझ्ने र नियुक्ति पत्र बुझिसकेपछि बल्ल चाहिँ अब तलब भत्ता लगाएकै कुराहरू हुन्छन्। त्यसैले उहाँहरूले यो कानुनी प्रक्रियाहरूमा केही नबुझेर चाहिँ उठाएको हो जस्तो लाग्यो। अब यो यसलाई चाहिँ त्यस्तो सिरियस इस्युको रूपमा आएको छैन, यो सुल्टिएको विषय।
भूकम्प प्रभावितलाई सहजीकरण गरी इन्जिनियरले पुनर्निर्माणलाई तीव्रता दिन्छन् भन्ने प्राधिकरणको जुन अपेक्षा छ त्यसै अनुसार उनीहरूले काम गर्लान् त भन्ने आशंका उब्जिएको छ।
रिपोर्टपछि अब खबरको सिलसिला। नेपाल स्टक एक्सचेन्जमा गैराती भएको आगलागीबारे छानबिन गर्न अर्थ मन्त्रालयका एक अधिकारीको नेतृत्वमा समिति गठन गरिएको छ। समितिमा नेपाल धितोपत्र बोर्ड, स्टकका अधिकारी समेत सदस्य रहने स्टकका वरिष्ठ अधिकृत मुरहारी पराजुलीले जानकारी दिनुभयो। समितिमा को को रहने भन्ने बारेमा अहिले टुंगो लागेको छैन। आग लागेका कारण स्टकको 50 लाख रूपियाँ भन्दा धेरै क्षति भएको हुन सक्ने पराजुलीले बताउनुभयो। यस्तै बीमा कम्पनी शिखर इन्स्योरेन्सले समेत छानबिन शुरू गरेको छ। आग लागि भएकाले आज बिहान 2 घण्टा ढिलो गरी कारोबार शुरू भएको थियो।
सान्जेन जलविद्युत कम्पनीले 87,60,000 किता साधारण शेयर जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले सान्जेनलाई साधारण शेयर निष्कासनको अनुमति दिएको हो। चिलेमे जलविद्युत कम्पनीको सहायक कम्पनीले निर्माण गरिरहेको यो कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कम्पनीका कर्मचारी, नेपाल विद्युत प्राधिकरण, चिलेमे जलविद्युत कम्पनी, साविक जिल्ला विकास समिति रसुवा र साविक चिलेमे गाविसका कर्मचारीका लागि प्रदान गरिने साधारण शेयर बिक्रीको अनुमति दिइएको हो।
दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपाली सेनाको शान्ति सेनाले उत्कृष्ट काम गरे बापत संयुक्त राष्ट्र संघीय पदक पाएको छ। रोम्बेकमा भएको कार्यक्रममा नेपाली सेनालाई पदक हस्तान्तरण गरिएको नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यालयले जनाएको छ। सन् 1958 नेपालले संयुक्त राष्ट्र संघीय शान्ति स्थापना कार्यमा नेपाली सेना खटाउँदै आएको छ। नेपाली सेना अहिलेसम्म 42 शान्ति स्थापनार्थ मिशनमा सहभागी भइसकेको छ भने अहिले 14 ठाउँमा खटिएको छ।
सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्सको काम फेरि शुरू भएको छ। चुनावका लागि कर्मचारी खटिएपछि गएको 1 गतेदेखि बन्द भएका सबै सेवा आजदेखि शुरू गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। यातायात व्यवस्था कार्यालयले नयाँ फारम आजदेखि भर्न थालेको र गएको 3 गतेदेखि 29 गतेसम्म ट्रायलको राजस्व तिरेकाले ट्रायलको परीक्षा आउँदो आइतबार दिन पाउने जनाएको छ। यस्तै आज र भोलि अनलाइन फारम भरेकालाई भने पर्सि आइतबार लिखित परीक्षा लिइनेछ। सीधाकुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ,
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू,
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू सीसीयू एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिंग रोड, ललितपुर,
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिर्तामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। पूर्वाञ्चल विश्वविद्यालयको मोरङगोठ गाउँमा रहेको कार्यालयमा विद्यार्थीले तोडफोड गरेका छन्। परीक्षा हुनुभन्दा अगाडि नै प्रश्नपत्र बाहिरिएको भन्दै आक्रोशित भएका विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत जीपी कोइराला कलेज कृषि संकायको कार्यालय गोठ गाउँमा तोडफोड गरेका हुन्। पूर्वाञ्चल विश्वविद्यालयले हिजो लिएको एग्रो मेट्रोलोजी एण्ड क्लाइमेट चेन्ज विषयको परीक्षाको प्रश्नपत्र समय नहुँदै बाहिर आएको भन्दै उनीहरूले पुनः परीक्षाको माग गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई अश्लील शब्द प्रयोग गरी गाली गलौज गर्ने तनहुका विवेक बानिया पक्राउ परेका छन्। उनलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको मुद्दा दायर गरिएको छ।
इलाममा 3 व्यवहारिसे पिस्तोल फेला परेका छन्। इलाम नगरपालिका 8 तिल्केनीमा गोरेटो बाटोमा पिस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले 3 भारतीय पिस्तोल र 8 राउण्ड गोली फेला परेको जानकारी दिनुभयो।
पाल्पामा स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने बढ़ेका छन्। महिलामा चेतनाको स्तर बढ़ेकाले स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुने बढ़ेका हुन्। नेपालमा झण्डै 60% महिला स्वास्थ्य संस्थामा सुत्केरी हुने गरेकामा पाल्पामा 85% महिलाले स्वास्थ्य संस्थामा सुत्केरी गराउने गरेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ग्यावालीले जानकारी दिनुभयो।
खुटाङमा करोड़ौंको लगानीमा भेनियर उद्योग स्थापना गरिएको छ। रूपाकोट मजुवागढ़ी नगरपालिका 2 सोल्मामा 6 उद्यमीको लगानीमा प्लाईवुडका कच्चा पदार्थ उत्पादन गर्ने हलेसी भेनियर उद्योग शुरू गरिएको हो। जिल्लामा भएका स्रोत साधनलाई परिचालन गर्दै उद्यमशीलताको विकासका लागि प्लाईवुडको कच्चा पदार्थ उत्पादक उद्योग शुरू गरिएको संचालक राजेन्द्र राईले बताउनुभयो।
जुम्लाको कानका सुन्दरी गाउँपालिका 5 देवी कन्या उपाध्यायले प्रहरी चौकी बनाउन 22 लाख रूपियाँको जग्गा सहयोग गर्नुभएको छ। प्रहरी चौकी गोठी जिउला सिन्जाको भवन बनाउन उपाध्यायले स्वर्गीय श्रीमान लक्ष्मी नारायणको सम्झनामा जग्गा उपलब्ध गराउनु भएको हो।
नवलपरासीको कावासोती नगरपालिका 15 गोडारमा पोखरीमा डुबेर एकजनाको ज्यान गएको छ। माछालाई दाना दिने क्रममा पोखरीमा डुब्दा रामलखन मुसहरको ज्यान गएको प्रहरीले जनाएको छ।
केही दिन यता लगातार घटेको सुनको भाव आज भने बढ़ेको छ। सुन आज तोलामा 400 रूपियाँ बढ़ेर तोलाको 54,500 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै गएको आइतबारदेखि नै घटबड नभएको चाँदीको भाव पनि आज तोलामा 5 रूपियाँले बढ़ेर 720 रूपियाँमा कारोबार भयो।
तिन्जुरे मिल्के जलजले संरक्षण क्षेत्रमा रहेको गुफा पोखरीको संरक्षणमा स्थानीयवासी जुटेका छन्। पोखरीको अस्तित्व नै संकटमा पर्दै गएपछि पोखरी परिसरको घेराबारा सरसफाई, पानीको मुहान पहिचान जस्ता विषयमा अहिले चासो बढ़ेको छ।
ट्विटरमा लक्ष्मण बहादुर सुनार भन्नुहुन्छ, कैलाली क्षेत्र नम्बर 1 प्रतिनिधि सभाका लागि निर्वाचित रेशम चौधरी टिकापुर घटनाका मुख्य आरोपित हुन्, जो अहिलेसम्म पनि फरार छन्। तर यसरी निर्वाचित व्यक्तिलाई फरारको सूचीमा राखिरहने कि दोषी भनेर कारवाही गर्ने सरकारले स्पष्ट पार्नु पर्यो।
मातृका युवा चामलिङको प्रतिक्रिया छ, संघीय संरचनाको चुनाव र नयाँ जनादेश पाएका नेताले अब भ्रष्टाचारको अन्त्य गरून्, सरकार दुखी र गरीबका लागि बनोस् अनि नेपालमै रोजगारी पाउने वातावरण सिर्जना होस्।
फेसबुकमा तिम्रो शंकर नाम राखेका साथी भन्नुहुन्छ, नेपालको पढाइले विद्यार्थीलाई नेपालको नक्सा कोर्न त सिकायो तर आफ्नै भविष्य र समृद्धि देशको नक्सा कोर्न कहिल्यै सिकाएन।
अनि रामप्रसाद पाण्डे दलका नेतालाई सुझाव दिनुहुन्छ, चुनावका बेला टाँगिएका झण्डा ब्यानर तुल पम्पलेटहरू सम्बन्धित उम्मेद्वार तथा पार्टीहरूले आफै झिकिदिए गाउँ शहर नै सफा हुने थियो।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500092 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया गैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र प्रकाश ढकाल। अब विदेशका खबर। विश्वका 57 इस्लामिक देशको संगठन अर्गनाइजेशन अफ इस्लामिक कोअपरेशन ओआईसीले प्यालेस्टाइनलाई बेग्लै देशका रूपमा मान्यता दिएर जेरूसेलमलाई राजधानी मान्नुपर्नेमा जोड़ दिएका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरूसेलमलाई इजरायलको राजधानीको मान्यता दिने निर्णय अमान्य हुने भन्दै ओआईसीले राष्ट्रपति ट्रम्पले जानाजान मध्यपूर्वमा शान्ति प्रयासलाई कम आँकेको आरोप लगाउनुका साथै उहाँको कदमले आतंकवादलाई बढ़ावा दिने बताएको बीबीसीले जनाएको छ। ट्रम्पको निर्णयपछिको आक्रोशका बीच टर्कीको इस्तानबुलमा 57 इस्लामिक देशको आपतकालीन भेला बसेको हो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 16 वर्ष मुनिको एसीसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपाल फराकिलो अन्तरले विजयी भएको छ। थाइल्याण्डमा समूह चरण अन्तर्गतको अन्तिम खेलमा नेपाल म्यानमारसँग 337 रनले विजयी भएको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 35 ओभरमा 6 विकेट गुमाएर 350 रन बनाएको थियो। नेपालको विशाल योगफलमा कप्तान रित गौतमले नट आउट 106 रनको योगदान दिए भने प्रतीश जीशीले नट आउट 63 र त्रितराज दासले 64 रन बनाए। जवाफी ब्याटिङ गरेको म्यानमार भने 11.3 ओभरमा सबै 10 विकेट गुमाएर 13 रनमै अल आउट भयो। म्यानमारलाई सस्तैमा अल आउट गर्न नेपालका नारायण जोशी र मेघबहादुर सेन थापाले समान 4-4 विकेट लिए। नेपाली बौलर सामु निरीह भएका म्यानमारका 7 जना ब्याट्सम्यानले कुनै रन जोड्न सकेनन्। यसअघि नै प्रतियोगिताको सेमी फाइनल पुगिसकेको नेपाल आजको जितसँगै समूह ए को विजेता बनेको छ। नेपालले सेमी फाइनलमा पर्सी मलेसियासँग खेल्नेछ।
त्रिभुवन आर्मी क्लब सुनसरीमा भइरहेको दोस्रो दुहवी गोल्ड कपको फाइनलमा पुगेको छ। आज भएको सेमी फाइनलमा आर्मीले रूपन्देही 11 4-0 हराउँदै फाइनल प्रवेश गरेको हो। आर्मीका लागि नवयुग श्रेष्ठले 2 तथा जर्ज प्रिन्स कार्की र दीप तामाङले 1-1 गोल गरे। आर्मीले अब फाइनलमा पर्सी शनिबार मनाङ मर्स्याङदीसँग खेल्नेछ।
र पहिलो अन्तर्राष्ट्रिय व्हीलचेयर क्रिकेट प्रतियोगितामा नेपालले आज बंगलादेशलाई पराजित गरेको छ। किर्तिपुर स्थित त्रिवी मैदानमा भएको खेलमा नेपालले बंगलादेशलाई 9 विकेट हराएको हो। बंगलादेशले दिएको 78 रनको लक्ष्य नेपालले 13 ओभरमा 1 विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि दिगम चेमजोङ लिम्बुले 35 रन बनाए। टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा 9 विकेट गुमाउँदै 77 रन बनायो। नेपालका विपिन पौड्यालले बंगलादेशको 4 विकेट लिए। जितसँगै नेपालले 2 अंक जोडेको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रतिनिधि र प्रदेशसभा चुनावको समानुपातिकतर्फ 12 जिल्लाको मतगणना बाँकी। भोलि बेलुकीसम्म मतगणना सकिने निर्वाचन आयोगको भनाई।
चुनाव सकिएपछि बझाङका धेरैजसो मतदाता कामका लागि भारत जान थाले। गाउँघरमै रोजगारी नहुँदा विदेशी भूमिमा पसिना बगाउनु पर्ने बाध्यता।
अनुदान लिएका 5.5 लाख भूकम्प प्रभावित दोस्रो किस्ताको प्रक्रियामा आएनन्। दोस्रो किस्ता लिनेको संख्या बल्ल 1 लाख नाग्यो।
टर्कीको इस्तानबुलमा 57 इस्लामिक देशको आपतकालीन भेला। प्यालेस्टाइनलाई छुट्टै देशको मान्यता दिएर जेरूसलमलाई राजधानी मान्नुपर्नेमा जोड़।
र 16 वर्ष मुनिको एसीसी पूर्वी क्षेत्रीय क्रिकेटमा नेपालद्वारा म्यानमारमाथि कीर्तिमानी जित। नेपाल 337 रनले विजयी।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी शशीन्द्र गौतमसँगै रूबिना श्रेष्ठ र सुनिता पहरी पनि विदा हुन्छौ। नमस्कार।